It's 7:30 a.m.
सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा हेलो वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण सुदूरपश्चिम प्रदेश को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज र त्यसैगरी लम्की को लम्की एफएम 92.1 मेगाहर्ज मार्फत र त्यसैगरी हामीलाई अनलाइन में dineshfm.com.np र त्यसैगरी हामीलाई यतिखेर हाम्रो फेसबुक पेज में चाहिँ दिनेश खबर मार्फत लाइव यतिखेर हेर्न भएका आदरणीय संपूर्ण दर्शक महानुभावहरुमा हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु कार्यक्रम पुस्ता मनोहर राजस्थानक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौं यहाँहरु सबै समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषय वस्तुमाथि हामी चिरफार गर्ने प्रयास गर्छौं भ्रष्टाचार र सुशासनको पक्षमा हामीले निरन्तर खबरदारी गर्दै आएका छौं यहाँहरु सबैलाई थाहा छ हामीले समाजमा घटेका हरेक घटनाक्रमको विषयमा हामीले बेलाबखतमा चाहिँ सचेत गराउँदै पनि आएका छौं भने खासगरी अतरियाको घटनाको विषयमा अलिकति यहाँहरुलाई जानकारी गराउन चाहे मैले जुन चाहिँ महोत्सव हेरेर फर्किने क्रममा चाहिँ ग्याङ फाइट भयो र ग्याङ फाइट पछि चाहिँ दुवै पक्ष बीचमा झडप भइसकेपछि एकजना युवकको हत्या गरियो हत्यामा संलग्न व्यक्ति अहिले पनि फरार छन् र हिजो राति मात्रै कैलालीका एसपी आभूषण तिमिल सिन्हासँग टेलिफोन सम्पर्कमा मैले कुराकानी गर्दा उहाँले सम्भवतः लाग्छ आजसम्म उहाँले चाहिँ लाग्छ उहाँले एउटा सिनेरियो देखाउनु भएको छ करिब करिब घटनाका चाहिँ दोषीको नजिक पुगेका छौँ भनेर उहाँले जानकारी गराउनु भएको छ आशा गरौँ कैलालीका एसपी अत्यन्तै अनुभवी र सबैको चाहिँ यतिखेर जनताको मन मस्तिष्कमा बस्न सफल एसपीले यो बाचा पुरा गरौँ हाम्रो शुभकामना छ र वास्तवमै आज केन्द्रमा चाहिँ कुरा गर्ने भने सङ्घीय संसदको चाहिँ आजको बैठकमा चाहिँ डाक्टर गोविन्द केसीले उठाउँदै आएका चिकित्सा शिक्षा विधेयकको विषयमा चाहिँ छलफल हुँदैछ उहाँले चाहिँ जुन आवाज उठाउनुभयो निरन्तर 16 पटक अनसन बस्नुभयो तर आज चाहिँ संसदमा के वास्तवमै सरकारमा संलग्न जो चाहिँ सत्तारूढ दल छ के सत्तारूढ दलले चाहिँ यसलाई चाहिँ पास गर्ला त उक्त विधेयकलाई कि वास्तवमै डाक्टर गोविन्द केसीको पक्षमा चाहिँ नेपाली काङ्ग्रेस प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद अवरुद्ध गरेर आजको विधेयकलाई चाहिँ अन्तिम निर्णयार्थ पेश हुने विधेयकलाई चाहिँ रोक्न सक्ला त यस विषयमा रहेर आज हामी कुराकानी गर्ने प्रयासमा थियौँ तर संयोगवश आज हामीसँग अर्का अतिथि हुनुहुन्छ यो विषयलाई मैले थाहा दिइराखेको छु भोलि यस विषयमा हामी कुराकानी गर्छौँ भने आजका अतिथि हामीसँग हुनुहुन्छ अत्यन्तै अनुभवी र लामो समय झन्डै 26 वर्ष कान्तिपुर राष्ट्रिय दैनिकको प्रधान सम्पादकको रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभएका र पछिल्लो साउन यता चाहिँ अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकको रूपमा झन्डै 3 दशक लामो पत्रकारिता क्षेत्रमा चाहिँ कलम चलाउँदै आउनुभएका व्यक्तित्व र खास गरी गभर्नेन्सको सेक्टरमा चाहिँ थुप्रो 5-6 उहाँले किताब पनि लेखिसक्नु भएको छ र खास गरी उहाँले लामो समयदेखि देशको विकास राजनीति र सुशासन र भ्रष्टाचारका विरुद्धमा कलम चलाउँदै आउनुभएका बौद्धिक व्यक्तित्व आज हामीसँग हुनुहुन्छ अन्नपूर्ण राष्ट्रिय दैनिकका चाहिँ प्रधान सम्पादक हरिबहादुर थापा आज हामीसँग स्टुडियोमा हुनुहुन्छ उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु हरिजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद
सर्वप्रथम त म यहाँलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु
धन्यवाद
यो संयोग यो परिस्थिति कसरी सिर्जना भयो थापाज्यू
अब यहाँ म एउटा कार्यक्रममा आएको थिएँ हाम्रो प्रादेशिक कार्यालय उद्घाटनमा तपाईँले बोलाउनु भयो त्यसले गर्दा अब यहाँ मलाई पनि बोल्ने अवसर दिनुभयो त्यसको लागि पनि तपाईँलाई पनि धन्यवाद
जस्तो हरिजी पत्रकारिता गरिरहँदा धेरै कुराहरू सिक्न पाइन्छ धेरै ठाउँ घुम्नुभयो होला देशको कति जिल्ला घुमे जस्तो लाग्छ यहाँलाई
देशको केही हिमाली जिल्ला बाहेक पटक पटक घुमि नै राखेकै हुन्छ अब ठ्याक्कै यति जिल्ला त काउन्ट गरेका छैन तर लगभग केही हिमालका केही जिल्ला मात्रै होलान् जस्तो लाग्छ मलाई
पत्रकारिता गरिरहँदा यसलाई इजिली इन्जोय गर्नुहुन्छ कि यसलाई प्रेसरको जागिरको रूपमा लिनुभएको छ
होइन यस्तो हो हामी अब म चाहिँ पत्रकारिताकै विद्यार्थी भएको नाताले पत्रकारितै गर्छु भनेर यसमा सुरुबारै लागेको कारणले गर्दा यो चाहिँ हामीले यसलाई आफ्नो जीवन पद्धतिकै रूपमा ढालिएको छ होइन र अब पत्रकार भइसकेपछि अब त्यसका विभिन्न चुनौतीहरू आउँछन् त्यसलाई फेरि यो चुनौती आउँछन् भनेर जुन हामीले कोर्समा पढाएको थियौँ त्यो चुनौतीभन्दा अझ कम चुनौती हो भन्ने लाग्छ, किन यो अप्ठ्यारो पेसा हो, यसमा सहजता छैन र सधैँभरि सङ्घर्ष गरिरहनुपर्छ र सधैँभरि अब यो शक्तिशालीहरूलाई चाहिँ को विरुद्ध लेखिरहनुपर्छ, त्यसले गर्दा यो चाहिँ च्यालेन्ज हुन्छ भन्ने नै लाग्छ होइन।
कान्तिपुरको स्थापना कालदेखि झन्डै 26 वर्ष तपाईँ कान्तिपुर राष्ट्रिय दैनिकको प्रधान सम्पादक भएर काम गर्नुभयो हरिबहादुरजी, अहिले आएर तपाईँ अन्नपूर्ण राष्ट्रिय दैनिकमा हुनुहुन्छ, त्यसको पछाडिका धेरै कारण होला, मैले धेरै कुरा कोट्याउन चाहिँ खास गरी
म अलिकति तपाईँलाई सच्याउँ, म चाहिँ कान्तिपुरमा जुनियर रिपोर्टरबाट सिरेर सम्पादकसम्म रहेर बाहिरिएको हुँ र अहिले अन्नपूर्णमा
प्रधान सम्पादक हुनुहुन्छ। जस्तो कान्तिपुरको स्थापना कालदेखि हुनुहुन्छ, यो पत्रकारिता गरिरहँदा एउटा पेपरबाट सुरु गर्नुभयो, जुन स्थापना कालमा चाहिँ धेरै कुराहरू चाहिँ द्वन्द्वकालीन अवस्था त्यस्तै थियो, पछिल्लो समय आएर तपाईँहरूले शान्ति प्रक्रियाका विषयमा कलम चलाउनु भयो, नेपालमा संविधानका विषयमा कलम चलाउनु भयो, अहिले आएर अब एजेन्डा के हुन्छन् जस्तो लाग्छ यहाँहरूलाई?
खासमा हाम्रो पत्रकारिताको प्रजातन्त्र स्थापनापछि मात्रै हो, 2048 जुन देशले खुला अर्थनीति र प्रेसमाथिको हस्तक्षेप चाहिँ निषेध गरेर हामी निर्धक्क साथ जब पत्रकारिता गर्न पाउने चाहिँ हाम्रो 2047 जुन संविधानले व्यवस्था गर्यो त्यसपछिको हाम्रो पत्रकारिता सुरुवात भएको। त्योभन्दा अगाडिको पत्रकारिता एक किसिमले मिसन पत्रकारिता थियो भने राजनीतिमा लागेका पात्रहरूले नै पत्रकारिता गर्थे र पछिल्लो समयमा अब पत्रकारिता भनौँ 2050 नै यसमा लगानी हुने र व्यावसायिक पत्रकारिताको लागि माहौल बनेको 50 हामीसँग 25 वर्षको मात्रै अनुभव छैन, त्यति लामो अनुभव छैन, त्योभन्दा अगाडिको फरक पृष्ठभूमिमा हामी पत्रकारिता गर्थ्यौँ। अब पछिल्लो समयमा तपाईँले भनेपछि अब राजनीतिमा धेरै खाले हामीले देख्दै आयौँ र हामी कहाँ यति धेरै राजनीतिक परिवर्तनहरू भएको छन् त यस्तो घटनाको चाहिँ विश्वमा विरलै मात्रै हुन्छन्, हामी कहाँ छिटो छिटो राजनीतिक परिवर्तन भएको छ, प्रजातन्त्र स्थापना भयो त्यसपछि दरबारले फेरि हामीले 10-12 वर्ष संसदीय पद्धतिको अभ्यास गर्न नपाउँदा फेरि दरबारले सताइलिदियो, त्यसपछि फेरि एक किसिमको अर्को उसमा हामी प्रवेश गऱ्यौँ र अब अहिले दरबार पनि नभएको अवस्थामा हामी एक किसिमले नागरिक पूर्ण रूपले सार्वभौम भएको अवस्था छ र अबको निर्णय हामी पहिला अरूलाई पन्छाउँथ्यौँ देखाउँथ्यौँ अथवा दरबार देखाउँथ्यौँ, अब त्यो देखाउन मिल्दैन, हामी आफै जवाबदेही भएर जिम्मेवार भएर मुलुकलाई चाहिँ अगाडि बढाउनुपर्छ र मुलुकमा भएका विकृतिहरूलाई चाहिँ विकृति विसङ्गति र शासकबाट हुने हरेक खाले अनुचितका कर्मलाई चाहिँ हामी पत्रकारहरूले रोक्नुपर्छ र त्यस्ता कुरालाई चाहिँ उजागर गरेर आम मान्छेलाई सचेत तुलाउनुपर्छ ताकि आउँदो चुनावबाट त्यस्ता पात्रहरूले त्यो ठाउँमा पुग्न नसकुन् हामीले त्यो माहौल बनाइदिनुपर्छ भन्ने हो।
जस्तो हरिजी एउटा अध्याय थियो जबसम्म हामीले राजनीतिक परिवर्तनका लागि जनताको अधिकारका लागि राजनीतिक र भनौँ न हामीले सामाजिक अधिकारका लागि उहाँहरूलाई चाहिँ मानवाधिकार दिलाउनमै एउटा कलम चलाइयो होला, कयौँ वर्ष अब तपाईँहरूसँग लामो अनुभव छ, यो परिस्थितिमा नेपालको एउटा अध्याय अब समाप्त भएको हो, राजनीतिक एक्सर्साइज सकिएको हो के छ?
राजनीति सकिया छैन, हाम्रो राजनीति अझै सङ्क्रमणमै छ र हाम्रो कहाँ के भने एउटा संस्थागत पद्धतिको विकास हुन सकेका छैन, राजनीतिक दलहरू बिचमा पनि हामीले लोकतन्त्र त ल्यायौँ, लोकतन्त्र त एउटा शब्द न हो, त्यो शब्दलाई त मलजल जीवन्त दिन त हाम्रो अभ्यास हाम्रो कर्महरू त्यो अनुरूपको हुनुपर्छ, सबैले लोकतन्त्रमा विश्वास गर्ने हुनु पर्यो, तर हामी कहाँ के छ भने लामो समयसम्म एकै पात्रहरू सत्तामा रहिदिने पार्टीमा कन्ट्रोल गरिरहने र पार्टीलाई चाहिँ लोकतान्त्रिक पद्धति नलैजाने त्यसले गर्दाखेरि हामी कहाँ जुन किसिमको बाह्य विश्वमा लोकतन्त्र सहज रूपमा चाहिँ अगाडि बढाएको छ हामी कहाँ अगाडि बढाएको छैन, किन एकै व्यक्ति तपाईँ 2048 आजसम्म पार्टीमा हालिमुहाली गरेर देखिरहनुहुन्छ, त्यो चाहिँ लोकतन्त्रमा सम्भव हुँदैन, जस्तो बेलायतमा तपाईँको एकचोटि प्रधानमन्त्री भयो भने त्यसपछि ऊ सत्ताबाट बाहिरिएपछि अरू पेसामा जान्छ, अरू व्यवसाय गर्छ, राजनीतिमा रहँदैन, तर हामी कहाँ चाहिँ एउटा ग्रुप बनाएर चाहिँ राजनीतिमा पकड जमै रहने र त्यसको त्यो पकड जमै रहनका लागि चाहिँ राज्यका ढुकुटीलाई चाहिँ दोहन गर्ने जुन किसिमको शैली छ त्यो चाहिँ लोकतान्त्रिक पद्धति सुहाउँदो पद्धति होइन, प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा बाहिरिएपछि बाहिरिनुपर्छ र उसले बरु अरू पेसामा गएर काम गर्न सक्छ, तर आफू हारिसकेपछि फेरि त्यही पद प्राप्तिका लागि जुन किसिमको तिगडमहरू खेल खेलिन्छ त्यसले नै हाम्रो राजनीति संस्थागत हुन नसकेको र राजनीतिक पद्धति शुद्धिकरण हुन नसकेको त्यो अवस्था छ, त्यसले गर्दा हामीले जुन लोकतन्त्र मानिया छौँ लोकतन्त्रमा कतिपय कुराहरूलाई प्रतिस्पर्धाबाट चाहिँ जा एक किसिमले ठाउँ दिइसकेपछि आफूले त्यो ठाउँ पाइएन भने त्यसबाट छोड्नुपर्छ भन्ने मान्यता हो र बारम्बार त्यसका लागि लागिरह्यो भने चाहिँ त्यसले चाहिँ विकृतिहरूको जन्म दिन्छ भन्ने छ।
भने राजनीतिक अहिले पनि प्राप्ति भएको छैन, राजनीतिक उपलब्धि प्राप्त भएको छैन,
राजनीतिक प्राप्त भएको छ तर संस्थागत सोच र लोकतन्त्रलाई जसरी अगाडि बढाउनु पर्ने संस्कार हो त्यो संस्कार हामी यहाँ बस्न सकेका छैन, अब हामीले त्यसलाई त्यो माहौल बनाउन पनि सकेका छैनौँ र त्यो माहौल नबनाउने हो भने राजनीति शुद्धिकरण पनि हुँदैन।
जस्तो मैले यहाँनिर एउटा अर्को प्रसङ्ग जोडेँ, अब भने कि हाम्रो कलम कतातिर चलाउनु पर्छ, हाम्रो आवाजहरू कसरी अगाडि सार्ने पत्रकारहरू,
हामीले अब रिसोर्सलाई जुन हाम्रो प्रोपर रिसोर्स छ त्यो रिसोर्स चाहिँ त्यही ठाउँमा लगानी हुनुपर्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ, र हामीले जति पैसा पाएको छौँ त्यो पैसा त्यो ठाउँमा लगानी भएको छ कि छैन र उपलब्धिको लागि चाहिँ हामीले त्यो काम गरिरहेका छन् कि छैनौँ त्यो हेर्नुपर्ने अवस्था छ, किनभने हामी यहाँ रिसोर्स आएको छ तर त्यो रिसोर्स चाहिँ व्यापक मात्रामा चाहिँ मिसयुज भएको छैन, तिनीहरूले विविध रूपमा चाहिँ फर्काएर लगाएका छन् अथवा भ्रष्टाचार गरेका छन्, कमिसनमा गएको छ त्यो पैसा, हाम्रो रिसोर्स हामी कहाँ लगानी हुने भने हाम्रो मुलुकमा फेरि रिसोर्सको लागि चाहिँ एकदम धनी छ तर त्यो रिसोर्स हामीले चाहिँ युटिलाइज गर्न सकेका छैनौँ, युटिलाइज गर्नको लागि जुन हामीसँग पैसा छ त्यो पैसा पनि प्रपर युज भइदिएको छैन, मानिलियो यहीँ त कैलालीमा अनगिन्ती पटक चाहिँ विदेशी सहायतामा चाहिँ यो सिँचाइको लागि पैसाहरू आएको छ तर त्यो सिँचाइको लागि जति प्रपर पैसा आएको छ त्यो पैसा यहाँ लगानी भएको भए यो पुरै हराभरा भइसक्थ्यो, त्यस्तै हरेक जिल्लामा हाम्रो सिँचाइमा लगानी भएका चिजहरू चाहिँ हामीले प्रतिफल पाउन सकेका छौँ। त्यसपछि अब यो कर्णालीकै कुरा गर्नुहुन्छ, यो हामीले 40 वर्षदेखि यो सुन्दै आएको छौँ, यसको अध्ययनै भएको 2018 सालदेखि चाहिँ अध्ययन भएर विस्तृत अध्ययन भएर झन्डै झन् 2040 सालतिर त बन्यो नै भन्ने अवस्थामा पुगेको थियो, तर आजसम्म त केही पनि भएको छैन होइन, त्यही विश्वविद्या त्यही कर्णालीको लागि भनेर 2040 सालमा 250 इन्जिनियर समेत तयार गरेको छ देशले लगानी गरेर, आज ती इन्जिनियर कहाँ गए त्यो पनि खोजी छैन, त्यो इन्जिनियर त राज्यकै पैसामा पढायो भने राज्यको पैसा पढाए इन्जिनियरहरूले देशको सेवा गर्न पाएनन् होइन, त्यो पनि अब उनीहरूले त त्यही कर्णाली चिसा पानीकै लागि भनेर अध्ययन गर्न गएको थिएँ तर त्यो प्रोजेक्ट अगाडि नबढेपछि उनीहरू सो त अन्यत्र जानुपर्ने हो, मलाई लाग्छ त्यो त्यतिखेर उत्पादित भएका सबै चाहिँ विदेश पुगे, हाम्रो लगानीमा उत्पादित इन्जिनियर विदेशको लागि सेवामा जानुभयो त्यो त राम्रो भएन नि होइन, त्यो कारणले गर्दा हामी कहाँ के कुन हाम्रो क्षमता कति हो र के गर्न सक्छौँ भने क्षमता अनुरूप चाहिँ हामी अघि नबढेको अवस्था पनि हो, र अनि अर्को चाहिँ हामी कहाँ धेरै पपुलिस्ट खालको चाहिँ शैलीहरू आयो, मान्छेले सहज रूपमा पपुलिस्ट हुनको लागि सस्तो लोकप्रियताको लागि जे पनि गरिदिने तर त्यो त होइन, त्यसको हामी कहाँ क्षमता के छ, कति काम गर्न सक्छौँ, त्यसलाई हामीसँग त्यो यदि बन्यो भने पनि त्यसलाई चाहिँ त्योबाट प्रतिफल लिन सक्छौँ कि सक्दैनौँ, त्यो हिसाब किताब नगरिकन एकैचोटि ठुल्ठुला कुरा गर्ने तर कार्यान्वयनको लागि माहौल बनाउन नसक्ने र त्यो बन्यो भने पनि त्यसबाट प्रतिफल लिन नसक्ने अवस्था चाहिँ, जस्तो मानिलियो सिँचाइ बन्छ त्यो सिँचाइ भने प्रतिफल लिएन त्यो सिँचाइको हामीलाई उपलब्धि हो, प्रतिफल लिन सकेन भने त अर्थ छैन, त्यो प्रतिफल कसरी लिने भन्ने कुरामा पनि हामी कहाँ बहस भएको छैन, त्यो पनि बहस गराउनुपर्छ किनभने लगानी अनुसारको प्रतिफल प्राप्त हुँदैन भने त्यो निर्णय त्यसको डिजाइनकर्तादेखि लिएर त्यो सोच्ने व्यक्तिसम्म पनि कारवाही पर्नुपर्छ भन्ने हो, किन कामै नलाग्ने ठाउँमा प्रोजेक्ट लिएर गयो भने त्यो त पैसा त हाम्रै गएको छ नि, त्यो भएर त्यो त्यो खालको पनि चाहिँ जथाभावी किसिमले योजना छर्ने काम पनि बन्द गर्नुपर्छ र प्रपरका लागि लगानी गर्ने र त्यसबाट प्रतिफल ल्याउने आयोजनाहरूमा लगानी गर्ने र त्यसका लागि पत्रकारिताले पनि त्यो खालको माहौल बनाइदिनुपर्छ भने हामी पनि उनीहरूले जे जे बोल्छन् त्यसको पछाडि लाग्ने भने कि हामीले फरक कोणबाट हेरेर चाहिँ त्यो ठिक छ छैन छैन भन्दै छैन भनेर लेख्न सक्ने लेखेर जनतालाई भोलि यो विभिन्न अरू उदाहरण पनि दिन सक्छौँ नि, उदाहरण दिँदै यो 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 प्रोजेक्ट चाहिँ यसरी असफल भयो यो कारणले असफल भयो त्यो कारणले यस्ता प्रोजेक्ट ल्याउनु अगाडि चाहिँ हामीले प्रतिफल कति पाउँछौँ भनेर हेर्नुपर्छ भने त्यो त्यतातिर माहौल बनाउनुपर्छ भन्ने लाग्छ, र रिसोर्सको चाहिँ हकमा हामी कहाँ जसरी मिसयुज भइरहेको छ त्यो मिसयुज हुन नदिन चाहिँ पत्रकारहरूले प्रयत्न गर्नु
भने हाम्रो अबको एजेन्डा भने विकास र समृद्धिकै लागि कलम चलाउनुपर्छ भन्ने हो,
होइन त्यो त पर्छ नै, नत्र त देश त काँचुली कहिले भने सबैतिर अब सबै विश्व चाहिँ एउटा उसमा पुगिसके हामी त एकदम पछाडिका पछाडि छौँ, हामीले हामीसँग भएको रिसोर्स युज गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्ने र हामी सधैँभरि विदेशी जुन ऋणदानमा बाँचेका छौँ त्यसले पनि हामीलाई परनिर्भर बनायो, हामीसँग हाम्रो क्षमतालाई हामीले पहिचान गर्नुपर्छ भन्ने र त्यो क्षमता पहिचान गरेको क्षमतालाई त्यो अनुसारको कार्यान्वयनमा जानुपर्छ भन्ने हो, र हामीले हामी कहाँ के भने सधैँ हामीले अरूको मुख हेर्ने भयौँ, अब हामी सरकारको मुख हेर्ने सरकारदाताको मुख हेर्ने भन्दा अर्काअर्काको मुख हेर्दा हेर्दै हाम्रो चाहिँ आफूले आफ्नो मुख चाहिँ हेर्न भ्याएन होइन, त्यही समस्यामा हामी पर्दै गएको छौँ र त्यो कारणले विकास र त्यो पनि प्रतिफल प्राप्त आयोजनाका लागि चाहिँ र त्यस्तो खालको विकासका लागि चाहिँ हामीले बढी जोड गर्नुपर्छ, र अनि अर्को चाहिँ जस्तो धेरै रिसोर्स चाहिँ अहिले अब सङ्घीय पद्धतिमा गइसकेपछि एउटा समस्या के छ भने हामीसँग हुने चालु साधारण खर्च भनेर त चालु खर्च भनेर त त्यही नै हुन्छ, विकास पुँजी भनेर त अब साधारण खर्च थेगेर बचिया पैसा लाउने हो, तर अब अहिले हामी कहाँ साधारण खर्च अचाक्ली बढ्दै गयो, जसरी यो प्रादेशिक जुन प्रदेश संरचनामा गयौँ प्रदेश संरचना सँगसँगै त्यसलाई पनि हामीले कसरी इकोनोमाइज गर्ने भन्नेमा गएनौँ, र अहिले जसरी सुविधाको भोग जुनको लहर चढाएको छ त्यो सुविधा भोगको लहरले चाहिँ भोलि हामीसँग विकासका लागि लगानी गर्ने राज्यसँग पैसै नहुने हो कि भन्ने खतरा पनि देखा परेको छ, त्यसले गर्दा विकासका लागि र राज्यले लगानी गर्नका लागि यस्ता सुविधामा जाने पैसाहरूलाई कम गर्ने र मान्छेलाई जुन शासकीय प्रमा र शासनमा रहेका छन् उनीहरूलाई सुविधाभोगी बन्न नदिने त्यहाँ चाहिँ हरेक नागरिकदेखि लिएर प्रेस नागरिक सबैले नै क्वेसन उठाउनु पर्यो। हिजोसम्म सामान्य सडक साइकलमा हिँड्ने पात्रलाई आज पजेरो प्राडो त चाहिए थिएन होला, त्यसको पनि अब चाहिएला कुनै ठाउँमा, त्यसको हैसियत अनुसारको दिनुपर्ने होला नि। तर आम तहमा अहिले के छ भने सङ्घीय पद्धतिसँग एकदम हाम्रा जो जो चुनिएर गएका जनप्रतिनिधि छन् तिनीहरूमा चाहिँ यो सुविधाको भोग जागेको छ, त्यसले गर्दाखेरि भोलि लोकतान्त्रिक पद्धति यो सङ्घीय पद्धतिलाई नै धरापमा पार्ने हो कि भन्ने त्यो डर पनि छ, किनभने मान्छेको त्यो आम मान्छेलाई वितृष्णा गराउँछन् यिनीहरूको चाहिँ सुविधाको लागि मात्रै यिनीहरूले यो एक किसिमको राजनीति गरेर रहेछन् भन्ने पार्यो भने त अप्ठ्यारो पर्न सक्छ। त्यतातिर चाहिँ सबैले सुरुमै प्रश्न गर्नुपर्छ, आवाज उठाउनुपर्छ र त्यस्ता प्रवृत्तिले चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हो।
अच्छा, यो जस्तो थापाजी लामो समयदेखि तपाईँ पत्रकारिता गर्दै हुनुहुन्छ, नेपालको हरेक परिस्थिति र हरेक परिवर्तनलाई तपाईँले एनालाइसिस पनि गरिरहनुहुन्छ बेला बखतमा, खास गरी यो नेपालको शान्ति प्रक्रियापछि नेपालमा प्रधानमन्त्री यसरी परिवर्तन भइरहेका छन्, विगत 17 वर्षमा 17 प्रधानमन्त्री चेन्ज भयो नेपालका लागि। अब यो परिस्थितिमा यहाँले कलम चलाइरहँदा धेरै गभर्मेन्ट्सका विषयमा पनि किताबहरू लेख्नु भएको छ, यो नेपाल नेपालको विकास नहुनु, नेपाल यसरी एउटा खाल्डोमै परिरहनु, भ्रष्टाचार मौलाइरहनु र देशले एउटा फड्को नमार्नुको पछाडिको कारण के हो, नेपालका लागि के समस्या रहेछ, जड समस्या यहाँले देखेको थापाजी?
मैले देखेको चाहिँ हामी कहाँ संस्थागत सोच नहुनु हो, संस्थाहरू निर्माण गर्नुपर्छ, संस्थाहरूमा सक्षम मान्छे पुर्याइनुपर्छ भन्ने सोच नहुनु। अब मान्छेहरू अयोग्य मान्छेहरूले संस्थामा पठाइसकेपछि त्यस्ता मान्छेहरूले चाहिँ अप्ठ्यारो पार्छन्, अनि अर्को सरकारको अस्थिरतासँगै त्यस्ता अस्थिरता छ र सरकार बार बार परिवर्तन, तपाईँले जसरी भन्नुभयो त्यो परिवर्तनको पछि के हुन्, त्यो संस्थामा आफ्ना मान्छे लग्ने, आफ्ना कार्यकर्ता लग्ने, योग्य मान्छे लग्ने, प्रतिस्पर्धामा लग्ने भने दृश्य फरक हुन्छ होइन। त्यो संस्थालाई सिद्ध्याउने गरी चाहिँ त्यो पार्टीका क्याडरहरू भर्ना गर्ने जुन प्रवृत्ति बढेको छ त्यो प्रवृत्तिले के हो भने त्यो संस्थाकै भविष्य सक्यो, संस्थामा त हाम्रो लगानी छ नि, त्यो संस्था निर्माण गर्नमा राज्यको पैसा परेको छ भने त्यो संस्थालाई त्यो पैसा परेपछि त्यसको प्रतिफल लिने गरी र योग्य मान्छेहरू पठाइनुपर्छ। तपाईँ अहिले आजका हरेक नियुक्तिहरू हेर्नुहोस्, त्यो नियुक्तिकै कारण सरकार छिटो बदनाम हुन्छ, सबै अयोग्य र कुनै ठाउँमा अवसर नपाएकाहरूलाई टिपेर गएर राज्यको ठुल्ठुला पदहरूमा राखिदिन्छन्, अनि त्यो पदमा राखेका मान्छेले राज्य त सोच्नै सक्दैन, उसँग त्यो सोच्ने क्षमतै हुँदैन। त्यसले हामी कहाँ संस्थागत सोचले र त्यो संस्थाहरू निर्माण गर्नुपर्छ र संस्थाहरूले काम गर्नुपर्छ भन्ने नै भएन। जस्तो कुनै पात्र मानिलियो कुनै संस्थामा कुनै नियुक्त गरिन्छ भने उसलाई कम्तीमा 5 वर्ष त दिनु पऱ्यो नि, किन 5 वर्ष दिएपछि नै उसले केही गर्न सक्छ, 6 महिना सिक्नै लाग्छ अनि त्यसपछि 6 महिनापछि काम गर्न थाल्छ। तर अब सरकार परिवर्तन हुँदा 6 महिना सिक्दा सिक्दै ऊ बाहिरिन्छ अनि अर्को जान्छ, उसले सिक्दा सिक्दै हाम्रा हरेक संस्थाहरू चाहिँ अहिले धराशयी भएका छन्, त्यो राज्यको लगानी परेका संस्था त्यसरी धराशयी हुँदाखेरि त हाम्रो करमाथिको त त्यो अन्याय नै हो नि होइन। त्यसले गर्दाखेरि हाम्रो संस्था संस्थालाई संस्थागत बनाउने प्रवृत्ति भएन, त्यतातिर गएन भने अप्ठ्यारो पर्न सक्छ र सरकार पनि अब अहिले संविधान त अब एक किसिमले भने स्थिरतातिर लगेको छ, अब अविश्वासको प्रस्ताव ल्याउन पनि त्यो समय कुर्नुपर्ने होइन, 2 वर्षसम्म चाहिँ अविश्वास प्रस्ताव ल्याउन नसक्ने त्यो अवस्थाहरूले एक किसिमको छ। तर अब त्यो अवस्था संवैधानिक अवस्थालाई चाहिँ सरकारमा रहेकोहरूले दुरुपयोग गर्न थाले, मलाई 2 वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सक्दैन भनेर जथाभावी काम गर्ने, जे जे गरे पनि जङ्गबहादुरले भन्दा पनि खतरा खतरा निर्णयहरू गर्ने होइन, कानुन टेक्नै नपर्ने त्यो खालको प्रवृत्ति चाहिँ आइरहेको छ। जस्तो अहिले तपाईँले डाक्टर गोविन्द केसीकै कुरा गर्नुभयो, सुरुमा कुरा गर्नुभयो नि, त्यो केसमा चाहिँ जसरी अब त्यो हामी कहाँ नीति बनाएर कानुन बनाएर चाहिँ मेडिकल कलेजहरू खोल्नु पऱ्यो नि त, तर हामी कहाँ मेडिकल कलेज खोलिसकेको छ त्यसलाई सम्बन्धन दिनको लागि चाहिँ यतिखेर आएर चाहिँ अब त्यो कानुनै उसका पक्षमा बनाइदिने र व्यापारीहरूसँग पुरै उनीहरूकै अब लसपस गर्ने होइन। अब तपाईँको मार्सी चामलको केस त आइ नै रहेको छ, त्यो भने त शासक वर्ग र व्यापारिक वर्गको घाँटी जोडिनु, त्यो त्यस्तो देश त बन्दैन त। त्यसले गर्दा चाहिँ हाम्रा शासन पद्धतिमा रहनेहरूले मुलुकका लागि के फाइदा के बेफाइदा भनेर छुट्याउन पनि नसक्ने भनेपछि त्यो उनीहरूको बोसो चाहिँ बढी व्यापारीहरूले खान दिएको खानपिनको बोसो बढी चढ्दै गएर अहिले अप्ठ्यारो स्थितिमा पुगेको छ। यो विधेयकका कारणले पनि यो आजदेखि होइन वर्षौँदेखि एउटा विधेयकको लागि सरकार लडाइ छ र तिनीहरूबाट चुनावमा लिएको खर्चलाई उसलाई चाहिँ अब पूर्ति गर्नुपर्ने।
एउटा राज्यका लागि एकजना व्यक्ति डाक्टर गोविन्द केसी आफैमा उहाँलाई के स्वार्थ होला, एउटा विषय मैले यो कुरालाई अब बढाइ चढाइ धेरै गरिरहनु भन्दा नि एकजना व्यक्तिले राज्यका विरुद्ध लड्नु त्यति सजिलो छ
होइन। तपाईँको राज्य गलततिर जान्छ भने किन लड्दैन, हरेक व्यक्ति गोविन्द केसीदेखि एउटा व्यक्ति होला, त्यहाँ त ठुलो समूह छ नि त्यो राज्य जथाभावी जानबाट रोक्नको लागि एउटा व्यक्ति पात्र मात्रै हो, त्यो पात्रलाई सहयोग गर्ने धेरै व्यक्तिहरू छन् र धेरैको भावनामा गोविन्द केसीले प्रतिनिधित्व गरिरहनु भएको छ। राज्यलाई जो त्यो लाग्दैन, एउटा व्यक्ति मात्र देख्छ राज्यले, तर त्यो आम भावना भन्ने कुरा राज्यलाई त्यो विश्लेषण गर्ने क्षमता छैन। कुर्सीमा पुगिसकेपछि त्यो कुर्सीबाट उसले देख्ने भने सीमित मात्रै हुन्छ र त्यही कारणले गर्दा उसले विधेयकमा अब त्यो पैसा मैले चुनावमा खर्च ल्याएको छ उनीहरूले, त्यो खर्च अब ऋण तिर्नको लागि यो अप्ठ्यारो स्थिति आएको र नत्र भने सरकारलाई किन चाहियो त यो विधेयक, आम मान्छेले यो कानुन चाहिँदैन र यो कानुनमा यस्तो सुधार हुनुपर्छ भनेर भन्दा भन्दै व्यापारीकै त्यही एउटा निश्चित व्यापारीकै हितका लागि किन सिङ्गो राजनीतिक दल र त्यत्रा 14-15 वर्ष जेल बसेरको त्यागी नेताहरूले एउटा व्यापारीलाई तिलाञ्जली दिइरहेका छन् त भने तिनले पनि आफ्नो हैसियत बुझ्न नसकेका हो भने मलाई लाग्छ हामी कहाँ किन राजनेता जन्मेनन् भने पनि त्यस्तै व्यापारीको गोटी बनेको कारणले बन्न नसकेका हुन् मलाई लाग्छ। हरेक पोलिटिसियनले मुलुकका लागि म के पनि चाहिँदैन, मुलुकका लागि म 15 वर्ष जेल बसिसकेँ अब मेरो जीवन किन चाहियो भन्यो भने त्यसै महान नेता बनिहाल्छ नि। हाम्रो सानो समाज छ, हाम्रो सानो समाजले त्यसरी स्वीकार पनि गर्छ होइन, त्यागी नेतालाई त्यागीकै रूपमा हामीले लिएकै छौँ नि। तर अब तिनको र व्यापारीको घाँटी जोडिया देखेपछि त आम मान्छे त पिरो हुन्छ, त्यो पिरोकै कारणले गर्दा सरकारप्रति आम मान्छेको असन्तुष्टि किन छिटो बढ्छ र सरकार किन छिटो जाओस् भन्ने मान्छेलाई लाग्छ भने यस्तै दृश्यहरूले र दृश्यहरू एउटा दृश्यले धेरैवटा दृश्य चाहिँ जोडिँदै जाँदाखेरि अनि मान्छेलाई चाहिँ विद्रोहको भावना
एउटा कुरा नि यहाँनिर जस्तो हरि सर मैले यहाँनिर जोड्नै पर्छ। बेला बखतमा सरकारले गत साउन 10 गते तपाईँलाई थाहा छ मध्यराति सत्तारूढ दलकै नेताहरूले चाहिँ अहिलेका अनसनरत डाक्टर गोविन्द केसीको अनसन टोडाए, जुम्लाबाट काठमाडौँ लगियो उहाँलाई चाहिँ भनौँ न अनसनै टोडियो, सम्झौता गरिए, यो सम्झौताहरू बारम्बार भएका छन्, 15 पटक भयो, यो 16 पटक यसपटक इलाम पुग्नु पऱ्यो फेरि डाक्टर साहबले।
त्यही भएको सम्झौता कार्यान्वयन नगरिदिएको कारणले हो। अब सरकार के भन्छ, हामीले गरे होइन भन्छ, सरकार भने त कन्टिन्युएसन हो नि, एउटा घरमा त घरको एउटा तमसुक त त्यो कानुनी वैधता प्राप्त गर्छ नि, त आम मान्छेले देखेको र उसको अनसन तोड्नलाई जुन सम्झौता भएको थियो त्यो सम्झौता चाहिँ कार्यान्वयन नगर्ने भनेको सरकार सरकारले अविश्वास यसरी नै गुमाउँदै जाने हो कि भएका कुराहरू कार्यान्वयन गर्दैन जे सम्झौता भएको छ कि सरकारले भन्न सक्नुभयो यो 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 कारणले गर्दा यो सम्झौता चाहिँ मिल्दैन भन्नु पर्यो, अब त्यो पनि भन्न नसक्ने र अनि त्यो व्यापारीलाई फाइदा दिनै पर्ने अनि त्यसै त त्यो एउटा व्यापारी दुनियाँले देखाएको छ नि एउटा व्यापारीलाई फाइदा दिनको लागि मुलुकलाई नै उल्टाउन पनि तयार छन् भन्ने कुरा हाम्रा नेताहरूको त्यो मति भ्रष्ट जुन पन देखाएको छ त्यो त नाजायज हो नि। त्यो नाजायजमा त आम मान्छेले गोविन्द केसीले किन साथ दिएको छ सरकारको नाजायज रूप देखेर हो।
जस्तो आन्तरिक रूपमा यस्तो देखिएको छ, कूटनीति रूपमा नेपालको स्ट्राटेजी के देख्नुभयो तपाईँले?
कूटनीति रूपमा अब यसो अब सबैको नेपालप्रति चासो छ, अमेरिकादेखि धेरै देशको छैन, हाम्रो युरोपियनको अब उनको अलिकति फरक होला, अमेरिकीको यहाँ उसको अब तिब्बतको कारणले गर्दा उनीहरूले चासो छ, अब इन्डिया सधैँभरि आफ्नो कन्ट्रोलभित्र रहोस् नेपाल र यो पनि नियन्त्रित अस्थिरताभित्र पार्ने उसको दाउ हो, उसको धेरै अस्थिरता नै हुन दिन के अरे धेरै अस्थिरता पनि हुन नदिने, त्यो भयो भने पनि ट्र्याकमा ल्याइदिने र नि एकदम स्थिर भएर पनि हिँड्न नदिने इन्डियनहरूको
विदेशीको रणनीति त्यो छ। तर हाम्रो कूटनीति रणनीति
होइन, हामी कहाँ पनि त्यही संस्थागत सोच भएन, हामीसँग एउटा थिङ्क ट्याङ्क पनि बनाउन सकेका छैनन् कि कसरी अगाडि बढ्ने भनेर। अरू विषयमा फरक मत होला तर कूटनीतिको विषयमा चाहिँ सबै दलहरू मुलुकको चाहिँ एउटा नीति हुन्छ, कूटनीतिमा चाहिँ फरक फरक नीति भन्ने हुँदैन, एउटै नीति हुन्छ, हामीले त्यसमा चाहिँ सबै दल सबै नागरिकको पनि त्यसको भावनाको प्रतिनिधित्व गर्ने गरी कूटनीतिको नीति।
नेपालमा हरेक दल परिवर्तन भएसँगै सत्ता परिवर्तन हुन्छ र दलको जुन दलको सत्ता आउँछ त्यसले चाहिँ आफू अनुकूलको चाहिँ स्ट्राटेजी बनाउँछ, जस्तो चाइनासँग अहिलेको कम्युनिस्टको चाहिँ निकटता छ भन्छन् होइन, नेपालमा डेमोक्रेटिकहरू आयो भने लोकतान्त्रिक धारको चाहिँ भारतसँग झुकाव हुन्छ भन्छन्, यो किसिमको पनि एनालाइसिस गर्छन् नि कि
त्यो छ। त्यही भएर त त्यस्तो हुनुहुन्न, राज्यले कूटनीतिमा चाहिँ राज्यको एउटै नीति हुनुपर्छ, अरूमा फरक नीति हुन सक्ला तर कूटनीतिमा चाहिँ एउटै नीति हुन्छ। विश्वमा जस्तो भारतमै धेरै दल छ नि तर कूटनीतिमा त एउटै रूप छ नि, त्यो कारण हामी कहाँ चाहिँ त्यो फरक फरक दल हामी त्यही भएर संस्थागत सोचको अभाव, मैले त्यही भने नि संस्थागत सोच हुने हो भने मुलुक संस्था मुलुक पनि संस्था हो नि, मुलुककै दृष्टिकोणबाट हेर्ने गरी संस्थाको सोच बनाउन नसक्दाको परिणाम हो। त्यसले गर्दा हामीले हरेक कूटनीतिदेखि लिएर कूटनीतिमा यसरी गर्दाखेरि हामीलाई खेल्ने ठाउँ पाउँछ नि, हाम्रो घर त तपाईँको यो घरमा झै झगडा भइरह्यो भने त बाहिरबाट एट्याक गर्छन्, चासो राखिरहेछन्, चासो राख्नको लागि हाम्रै घर जग्गालाई उनीहरूलाई मा ठाउँ दिएको छ, त्यसले गर्दा हामीभित्रको चाहिँ झगडाहरू पनि कम गर्नुपर्छ र कूटनीतिका सवालमा त एकदम एउटै नीति हुनुपर्छ। र एउटै नीति भयो भने विदेशीले धेरै हस्तक्षेप गर्न सक्दैन.
तर बेला बखतमा नै भनिन्छ नि थापाजी, तपाईँलाई थाहा छ होला, नेपालको सत्ता परिवर्तनमा चाहिँ विदेशीको खेल छ, विदेशीको हस्तक्षेप हो, देश तथा विदेशबाट तत्त्वहरूले खेले भन्ने जस्ता तर्कहरू आउँछन्, यसलाई मान्न सक्नुहुन्छ?
एकदम जायज हो, त्यो धेरै पटक भएका छन्. म त अझ 10-12 वर्ष संसदकै रिपोर्टर भएको नाताले त्यहाँ संसदमै समेत यस्ता दृश्यहरू देखिन्थे. खास गरी अब पहिला भारतको मात्रै थियो, अब अहिले चिनको पनि त्यत्तिकै चासो छ. पहिला उसले राजनीतिमा अरू कुरामा चासो राखे पनि राजनीतिमा चासो राख्दैन थियो, अब सबै देशकाले चासो राख्छन्. अझ माओवादी द्वन्द्वपछि चाहिँ धेरै देश युरोपियन देशहरू पनि प्रवेश गरे माओवादीको द्वन्द्वसँगै, पछि हरेक देशको यहाँ चासो छ. होइन, चासो अब स्वाभाविक रूपमा हुन्छ नै, अब त्यो अरूको चासो छ भनेर हामीले हाम्रो घर हामीले नै मिलाउनुपर्छ. हाम्रो चासोमा उनीहरूले खेल्न सक्छन् र खेल्न नदिनको लागि अब मैले पनि राजनीतिक दलमा त्यति लामो त्याग गरे नेताहरूले त्यो चाहिँ सोच्नुपर्छ र सोचेर चाहिँ त्यो खालको माहौल बनाउनुपर्छ भन्ने हो. र हामी कहाँ चाहिँ अध्ययन पनि हुँदैन, कसको के इन्ट्रेस्ट छ भन्ने कुरा पनि अध्ययन गर्नुपर्ने, त्यो अध्ययन पनि हुँदैन. भए पनि तिनै दाताको पैसामा अध्ययन हुन्छ अनि तिनै दाताको लागि चित्त बुझाउने गरी अध्ययन भइदिने जुन रोग छ त्यो पनि एउटा खतरा नै हो.
जस्तो अरिजी, तपाईँले यति धेरै कुरा भनिसकेपछि मैले यहाँनिर एउटा प्रश्न जोड्नै पर्छ. जस्तो नेपालका चाहिँ नेताहरू बेला बखतमा चाहिँ जसरी भनौँ न विदेशीको अगाडि झुके भन्ने कुराहरू आउँछन्, हाम्रा इन्ट्रेस्टहरू नमिलेर हो कि, खास गरी आफू सत्तामै पुग्नलाई नेताहरू पराईसम्म त्यस्तो गर्छन् कि, वास्तवमै हामी चाहिँ स्ट्यान्डमा नदेखेका कारणले हो त के हो कुरो, के भेटाउनु?
हामी स्ट्यान्डमै नउभिएको कारणले हो त्यो. त मैले पनि भाइ अरूले त हामी स्ट्यान्डमा उभिएन भने र उनीहरूले चाहिँ यो मान्छे यो विषयमा लोभी छ भन्यो भने त उनीहरूले लोभ्याएर फसाउने त गरिहाल्छन् दात विदेशीहरूको. त्यो त जसै जुनसुकै मुलुकले नै गर्छ. राज्य भइसकेपछि अरू राज्यमा कसरी आफ्नो पकड बनाउनेदेखि हरेक राज्यले नीति बनाउँछ. त्यो नीति बनाउँदाखेरि त्यसले यस्तो नीति बनाएको छ, त्यसको प्रतिरोधमा चाहिँ हामीले पनि नीति बनाउनु पऱ्यो नि. त्यो चाहिँ हामीले सकेनौँ. त्यो कारणले गर्दा उनीहरूसँग नसके झुक्नुभन्दा सिवाय हुँदैन. र राज्यले पनि चाहिँ सोच्नुपर्छ कि हामी एउटा स्वाभिमानी मुलुक हौँ र स्वाभिमानी नागरिकको प्रतिनिधित्व गरिरहेका छौँ भनेर त्यो किसिमको चाहिँ भावना आउने भने फेरि धेरै गाह्रो छैन. खालि भावनै चाहियो.
हेर्नुहोस् त जीवन के अरे हरि सर, तपाईँलाई राम्रोसँग थाहा छ, पर डे भनौँ न 1200-1500 युवाहरू अहिले पनि बाहिर गइरहनु भएको छ. हामी सँगैका देशहरू दक्षिण कोरिया हेर्नुहोस् कहाँ पुगिसक्यो, हामीभन्दा पछिको देश भनौँ न भूकम्पबाट ग्रसित जापान आज कहाँ पुगिसक्यो, मलेसिया दोस्रो मुलुककै रूपमा चाहिँ अगाडि बढिसक्यो. यो परिस्थितिमा देशको विकास जुन गतिमा हुनु पर्थ्यो यसको पछाडि नहुनु भने हाम्रो गरिबी नै हो?
त्यो होइन. खासमा हाम्रो गरिबी त हामीसँग रिसोर्स छ नि, रिसोर्स युटिलाइज गरेर त हामी धनी हुन्छौँ. होइन, रिसोर्स नभएको होइन. हामी कहाँ खासमा नौ यो कामप्रति जुन सम्मान गर्ने प्रवृत्ति नहुनु र विदेशमा गएर चाहिँ जे गर्दा पनि हुने, स्वदेशमा चाहिँ सामान्य घरबार पनि चलाउन चाहिँ इच्छुक नहुने, त्यो चाहिँ नागरिक हामी नागरिकले पनि स्वीकार गर्नुपर्छ. हाम्रो चाहिँ एक किसिमको कल्चर के भने विदेशीका लागि मात्रै काम गर्ने भयौँ. हाम्रो धेरै पुस्तादेखि नै त्यही त्यो संस्कार हुर्किँदै आयो र विदेशमा गयो भने सम्मान गरिदिने हाम्रो समाज रह्यो. होइन, घरमै काम गर्नेले चाहिँ सम्मान नगरिदिने, विदेश जानेले चाहिँ सम्मान गरिदिने, त्यो पनि हाम्रो एउटा रोगै हो. त्यसले गर्दा हाम्रैसँग भएको क्षमता म्यान पावर सबैभन्दा ठुलो बल हो नि. होइन, हामीले अब सबै तपाईँको मानिस यदि बाहिर पठाइसकेपछि काम गर्ने मान्छे नै हुँदैन अनि तपाईँले चाहेर पनि के गर्ने? त्यसलाई नागरिकले मुलुकभित्रै कसरी टिकाउने र काम गर्नेहरूलाई कसरी सम्मान गर्ने र काम गर्नेहरूलाई सम्मान गर्ने हामीले पनि माहौल कसरी बनाउने भन्नेमा सोच्नै पर्छ. र यो जनशक्ति जसरी बाहिरिरहेको छ, त्यो जनशक्ति बाहिरियो भने भोलि खतरा हुनसक्छ. है, त्यसले गर्दाखेरि हामीले यो जनशक्तिलाई यहीँ टिकाएर र विकास निर्माण चाहिँ गर्न सक्यौँ. भोलि जनशक्ति नै रहेन भने विकास पनि कसका लागि भन्यो भने, मान्छे नै नभएको ठाउँमा गाउँ खाली भइसकेपछि विकास कसका लागि भन्ने कुरा आउँछ. होइन, त्यसले गर्दा त्यो म्यान पावर मान्छेलाई त्यहीँ कसरी टिकाउने, उसले जे उत्पादन गर्छ त्यसलाई कसरी बजारसम्म लगिदिने, त्यो चाहिँ राज्यले नीति बनाउनुपर्छ. नीति चाहिँ नबनाइकन
हुँदैन. सरकार छन् हरिजी, यो परिस्थितिमा त अझ हामीले विकासको मोडालिटी बनाउनु पर्ने देखिएन. भ्रष्टाचारतिर बढी लिप्त देखिए. जनप्रतिनिधि 20 वर्षपछि आए, हेर्नु स्थानीय तहमा उहाँहरूलाई त्यो नलेज नै नभएको कि राजनीतिको अनुभव भएन कि
उहाँहरू सीमित व्यक्तिको घेरामा पर्नु भएको, सीमित व्यक्तिको स्वार्थको लागि काम गर्नु, मुलुकको लागि सोच्नु भएन. म मेरो परिवार भन्ने जुन छ त्यसमा मात्रै रहनु,
मेरो दलको
गुट त्यहाँ पुग्नु भयो नि. त्यसले गर्दाखेरि उहाँहरूको दायरा एकदम सानो भयो. हरेकको फेरि जुनसुकै पार्टी जाउँ तिनको हरेकको दायरा सानो भयो. उनीहरूले ओभरअल मुलुकका लागि सोच्ने र त्यो खालको माहौल बनाउने, यो फेरि संस्कारको विकास हुन्छ नि. संस्कार चाहिँ तपाईँको मुलुककै लागि गर्नुपर्छ भन्ने एउटा तपाईँको मानसिक रूपमा नै यहीँ बस्यो भनेदेखि यो भूमि राम्रो छ. तपाईँको 50 डिग्रीको चाहिँ अब
टेम्परेचरमा
गएर काम गर्छन्. यही मुलुकमा चाहिँ तपाईँको अलिकति भयो भने 1 घन्टा माथि हिँड्यो भने आनन्द साथको चिसो पाउने मुलुक छ, नत्र त पाइँदैन यो खालको. होइन, त्यसलाई यो मुलुक नै एकदम स्वर्ग हो भनेर यो मुलुकमै लगानी गर्ने र जे जति क्षमता छ तपाईँको त्यो क्षमताको विकसित गर्दै जाने हो भने चाहिँ मुलुक बन्छ र मुलुक बन्नको लागि एउटा पुस्ताले त्याग गर्नुपर्छ भन्छ हरेक मुलुक तपाईँले अहिले जुन जुन नाम लिनुभयो ती धेरैजसो मुलुकहरू चाहिँ एक किसिमको ट्रेजेडीबाट चाहिँ विकसित भएका हुन् उनीहरूले दुःख खेप्या छन् र युद्ध भएर युद्धको मरुभूमि नै बनेका देशहरू पनि आज कहाँ पुगिसकेका छैन त विश्वयुद्धमा परेका देशहरू छैन र उनीहरू पनि काँचुली फेरिसके एउटा पुस्ताले त्याग गर्नुपर्छ तपाईँकै घरमा तपाईँ चाहिँ मस्तीमा जानुभयो भने तपाईँको घर परिवार ध्वस्त हुन्छ तपाईँले त्याग गरिदिनु लगानी गरिदिनुभयो भने तपाईँको पुस्ता चाहिँ राम्रो बन्छ त्यहाँ एउटा पुस्ताले त्याग गर्नुपर्छ भनेर त्यागको भावना भएन भने बन्दैन भन्यो र यो पुस्ता यदि बनाउने यदि अब लोकतान्त्रिक पद्धति सङ्घीय पद्धतिलाई बलियो बनाउने हो भने यी सबै सुख सुविधा छोडेर मुलुककै लागि हुन सोच्ने
हो गरिबहरूको लिस्टमा हेर्ने भने नेपाल दोस्रो स्थानमा छ सर
यो
$1300 मात्रै हाम्रो इन्कम छ भने यो कन्डिसनमा नेताहरूले भनेका छन् $25,000 पुर्याउँछु $15,000 पुर्याउँछु $10,000 पुर्याउँछु भन्नुहुन्छ
होइन उहाँहरू सपना होइन उहाँहरू जथाभाइ मैले सस्तो लोकप्रियताको लागि बोल्नुहुन्छ त्यो हामीले आधार बनायौँ कि भने आधार बनाउँदै गयौँ भने चाहिँ बन्न सक्छ हामीसँग पैसाको अभाव होइन पैसा अब के भयो तपाईँको लगानी माहौल भएन अब पैसा चाहिँ हामी कहाँ पलायन भयो उताबाट आउँछ फेरि जान्छ होइन त त्यत्रो दुःख गरेर मलेसियादेखि तपाईँको दुबई हुँदै आएका यहाँ पैसा ती विलासिताका सामान किन्नलाई फेरि हामी पठाउँदैछौँ भने चाहिँ हामीसँग डलरै भएन होइन त अब लगानी गर्नलाई यहीँको भूमिमा जे जे उत्पादनी भएको छ त्यसैलाई खाउँ र यसैबाट चाहिँ अगाडि बढौँ भने त हुन्थ्यो तर त्यतातिर त हामी त लागेनौँ त्यो नलाग्दाखेरि असर चाहिँ अप्ठ्यारोबाट पैसा कमाएर पठाएको छन् फेरि हामीले पैसा उता पठाएको छौँ र अनि अर्को चाहिँ तपाईँको खतरा के हो भने धेरैजसो शासन वृत्तमा रहेका पात्रहरूको चाहिँ छोराछोरी अस्ट्रेलिया अमेरिका छन् र उनीहरूले पनि यहाँ कमाएको पैसा पनि उहीँ अमेरिका पुर्याएका छन् र अधिकांश तिनको चाहिँ सम्पन्न ठाउँमा घर जग्गा छ काठमाडौँ होस् अथवा सहरका महँगा जग्गाहरू छन् त्यो महँगा जग्गाहरू बेचेर त्यो पैसा पनि अहिले अमेरिका र अस्ट्रेलिया पुगेछ भनेपछि हाम्रो देशको त अब उनीहरूको पैसा चाहिँ बेचिँदै विदेश जान्थेन हामी त पुँजीको हिसाबले पनि त त्यो ड्रेन हुन सक्ने खतरा भयो नि त शासकले पनि छोराछोरी उता भएकाले उतै पठाउने र आम मान्छे पनि सबैले पनि विदेशै भन्न थालेपछि देशप्रतिको माया कहाँ रहेर देशप्रतिको माया जबसम्म जाग्दैन तबसम्म हामीले काँचुली फेर्दैन
ओके अब म टाइम चेकमा जान्छु त्यसपछि हामी फेरि कुराकानीलाई जोड्छौँ खास गरी अब पत्रकारिता सम्बन्धी यसपछिको अध्यायमा हामी कुराकानी गर्छौँ कार्यक्रम तातो बसमा आज हामीसँग अन्नपूर्ण राष्ट्रिय दैनिकका चाहिँ प्रधान सम्पादक हरिबहादुर थापा हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्दैछौँ कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु
DFM time check. It's 8 AM.
इस टाइम चेक का साथ मा प्रदेश नंबर 7 को एकमात्र आईसीयू एनआईसीयू वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बस हुँदै हुनुहुन्छ र तातो बसमा आज हामीसँग अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुहुन्छ जो विगत 3 दशकदेखि चाहिँ लामो पत्रकारिता गर्दै आउनुभएको छ र अहिले पनि उहाँले गभर्मेन्ट्सको विषयमा चाहिँ धेरै किताब लेखिसक्नु भएको छ वास्तवमै गुड गभर्मेन्ट्स जबसम्म हुँदैन जनताले सुशासनको प्रत्याभूति र देशको चाहिँ एउटा भनौँ न काँचुली फेर्न सकिँदैन यो यहाँहरू सबैलाई थाहा छ आज हामीसँग हरिबहादुर थापा हुनुहुन्छ उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्न चाहन्छु पुनः स्वागत छ सर
धन्यवाद
अब जस्तो मैले यति धेरै कुरा गरिसकेँ पछि नेपाली पत्रकारिताको विषयलाई मैले छुटाउनै हुन्न विशेष गरी हाम्रो क्षेत्र र नेपालको चौथो अङ्गको रूपमा हेरिएको यो क्षेत्र जो चाहिँ समाजको ऐनाको रूपमा पनि हेरिन्छ नेपालको पत्रकारितालाई यहाँले विश्व पत्रकारिताको तुलना गर्ने हो भने कहाँ भेटाउनुहुन्छ हाम्रो पत्रकारिता कस्तो छ हरिजी
हामी कहाँ पत्रकारिता मैले अघि पनि सुरुमा नै भने अभ्यास लामो छैन एकदम 25-26 वर्षको मात्रै अभ्यास हो त्योभन्दा अगाडि पञ्चायती व्यवस्थामा पत्रकारिता गर्न सक्ने अवस्था थिएन धेरै पत्रकारहरू जेलनेल भोगेका छन् र त्यो कारणले गर्दा 48 साल यता मात्रै हामीले पत्रकारिताको अवसर प्राप्ति भएको अब अहिले पत्रकारितामा ठुलो जमात छ सक्रिय भएको छ तर अब समस्या के छ भने पत्रकारिता पनि कतिपयले त्यो पनि पेसा हुन्छ र भन्ने खालको मानसिकता पनि छ र अनि अधिकांश त पत्रकारितामा जो लागेका छन् ती चाहिँ राजनीतिक पार्टीसँग निकट छन् तिनले गर्दाखेरि ती पनि एउटा भातृ सङ्गठनका रूपमा जसरी आइरहेका छन् त्यो पनि गलत भनियो यस्ता निकायहरू जो चाहिँ स्वतन्त्र हुनुपर्छ बन्नुपर्छ तिनले चाहिँ कुनै पनि राजनीतिक दलसँग निकटता गाँच्नुहुन्न होला मान्छेको मत हाल्ला प्रयोग गर्ला त्यो उसको फरक कुरा हो तर देखिने गरी राजनीतिक पार्टीको भातृ सङ्गठनमा रहनु भने त्यो राम्रो होइन। त्यसले गर्दा पत्रकारितालाई चाहिँ विशुद्ध पत्रकारहरूले पनि राजनीतिबाट बाहिरिएर अलग रहेर चाहिँ यो पत्रकारितालाई स्थापित गर्नुपर्छ र मुलुकको लागि काम गर्नुपर्छ।
तर नेपालमा त एउटा परिपाटी छ नि त, राजनीतिक दलको छत्र छाया बिना पत्रकारिता गर्न सकिँदैन भन्ने एउटा छाप छ नि त।
त्यो नै विडम्बना हो। राजनीतिक दलले पनि सोच्नुपर्छ र हामीले पनि सोच्नुपर्छ, जो पत्रकारितामा लागेका छौँ हामी पनि कुनै पार्टीको सदस्यता लिनुहुन्न त्यो देखिने गरी होइन। तपाईँको भोट हाल्ने
तपाईँको स्वाभाविक हो, मानव हो,
मान्छेको हुनसक्छ भोट, मतलब तपाईँको आस्था पनि मतदाता मतदानको लाइनमा पुगेपछि मात्रै
थाहा
जानेर थाहा हो, त्यहाँनिर गएर भोट हालेर अरूलाई थाहा हुनु भएन तपाईँलाई
मात्रै राइट्स हो नि त, संविधान दिएको राइट्स हो,
तपाईँले मात्रै थाहा पाउनु भएन। अब हामीले त्यो खालको माहौल नबनाउने हो भने पत्रकारिता हुन सक्दैन। अर्को चाहिँ अब पत्रकारितामा यदि टिक्ने रहने हो भने हामीले अलिकति अनुसन्धानमूलक र अनुसन्धानमूलक पत्रकारितामा जानुपर्छ। अहिलेको जुन किसिमको टापटिपी छ यो भएर हामीले अगाडि बढ्न सक्दैनौँ। हामीलाई अध्ययन गराउनुपर्छ, मुलुक बुझ्नुपर्छ। अब हामी आम नागरिकलाई मुलुकको बारेमा भन्छौँ भने हामीले त पहिला बुझ्नु पऱ्यो नि। हामी त एकदम भरिया मात्रै होइन, कसैको बोली बोकेर कसैलाई बोली दिने मात्रै होइन नि, त्यो बोलीभित्र पनि बदमासी छन् कि त्यसले कुनै स्वार्थपूर्वक बोलेको छ कि त्यसको के नियत छ अथवा बदनियत छ भनेर खोतलेर।
नेपालको पत्रकारिता हेर्ने हो भने आज नेता एयरपोर्टमा आए, उहाँले यो भन्नुभयो हामी बजाइदिन्छौँ, या भनौँ नेताले भाषण गरे त्यसलाई नै हामी बजाइदिन्छौँ। जुन पछिल्लो समय तपाईँहरूको पनि ठुलो हात छ सर, मैले ठ्याक्कै कसले यो सम्पादकीय लेख्यो मलाई थाहा छैन, तर एउटा कुरा चाहिँ म भन्छु, नेपालका झन्डै 50-60 व्यापारीको नामहरू यतिखेर राष्ट्रिय दैनिक पत्रिकामा आयो जसको लगानी कालो धन बाहिर छ भन्ने कुरा आयो होइन। त्यसमा पनि यहाँको महत्त्वपूर्ण हात छ। यो खोज पत्रकारिता जुन हामीले पछिल्लो समय इन्भेस्टिगेसन तरिकाले निकाल्छौँ, त्यो पत्रकारिताको एक्सर्साइज नेपालमा नभाओ, या भनौँ हाम्रो त्यो परिपाटी नै पहिल्यैबाट यो जुन तपाईँले 25-26 वर्षको इतिहास भन्नुभयो यो बिचमा त्यही एक्सर्साइजबाटै हामी आयौँ के हो कुरा?
होइन, दुइटै छ। हामी कहाँ केहीले ल्याएको छन्, धेरै इस्युहरू जसरी आइरहेको छ पत्रकारहरूले ल्याएको इस्यु हो, नल्याएको होइन। तपाईँको जस्तो 2054-55 सालका त्यति धेरै विकृतिहरू पत्रकारले नै उजागर गरिदिए, अहिले लेटेस्टमा आएर वाइड बडी प्रकरण हुनुहुन्छ त्यो पनि पत्रकारहरूले नै एक्सपोज गरे हुन, पत्रकारहरूले नगरेका छैन, तर जति मात्रामा गर्नुपर्थ्यो त्यो कम भएको मात्रै भन्ने हो। जसरी राज्य संयन्त्र स्वेच्छाचारी बन्दै गएको छ, उनलाई चाहिँ जवाफदेही बनाउनको लागि हाम्रो लेखन शैली चाहिँ अत्यधिक मात्रामा हुनुपर्छ, र नेताको गोटी होइन, म नेतालाई पनि कन्ट्रोलमा राख्छु भनेर तिनको गलत कुरालाई एक्सपोज गर्छु भनेर हामीले त्यो क्षमता डेभलप गर्नुपर्छ। त्यो क्षमता डेभलप गर्नको लागि तपाईँको उसले बोलेका कुराको के इन्ट्रेस्ट हुनसक्छ भनेर तपाईँले ऊ मुलुककै लागि हो अथवा उसको कुनै इन्ट्रेस्टबाट गाइडेड छ त्यो छुट्याउन सक्ने क्षमता हामीलाई डेभलप गर्नुपर्छ होइन। अनि अर्को तपाईँले चाहिँ पुँजी बाहिर लगिरहेका छन्, मुलुकलाई ड्रेन बनाइरहेका छन्, ती पात्रहरूको चाहिँ उजागर गर्नै पर्छ, ती कर्तव्य उजागर गर्नुपर्छ। जसरी अहिले तपाईँको यो पैसाको कुरा छ, त्यो पैसा त्यो आउने भए त बेलायतबाट आउन सक्थ्यो होला, राम्रो मुलुकबाट आउन सक्थ्यो होला नि, किन कर छलीको लागि स्वर्ग भनिने मुलुकबाट आइरहेको छ। त्यो पैसाको पनि त्यहाँ विभिन्न ढङ्गले हुने मार्फत त्यहाँ पैसा पुर्याउने र त्यहाँबाट चाहिँ यहाँ चाहिँ लगानीको रूपमा ल्याउने जुन खेल छ, यो चाहिँ कालो धन त्यहाँ पुर्याएर सभा बनाएर ल्याएको, त्यो त्यसमा कुनै दुविधा छैन। लगानी नै गर्ने भए त अरू मुलुकले नै लगानी गर्नु पऱ्यो नि त, अरू मुलुकबाट नै कारोबार हुनु पऱ्यो, किन त्यही ट्याक्स हेभन कन्ट्रीमै पुग्छौँ त हामी, ब्रिटिस भर्जिन आइल्यान्ड जोसँग हाम्रो सम्बन्धै छैन त्यहाँ हामी किन पुग्छौँ भने त्यो कालो धन यहाँ विविध खाले व्यापारीदेखि लिएर राजनीतिक कर्मीका पैसा पनि हुनसक्छन्, त्यो कतिपय त प्रोक्सी मान्छे पनि हुनसक्छ, हामीले जो ठानिएको छ त्यो त त्यो पैसा बोक्ने भरिया मात्रै पनि हुनसक्छ नि होइन, त्यो त अरूको पैसा उसले खेलाइदिरहेको पनि हुनसक्छ। त्यसले गर्दा धेरै खाले चाहिँ हामी के भने राजनीतिक पार्टीहरूले कन्ट्रोल किन भएन भने उनकै पैसा पनि छ, त्यो पैसा भएको कारणले गर्दा त्यो अनि उहाँ पुगेर सफाइ भएर यहाँ आएको छ, र अधिक काम सब अहिले हुन्नीको कारोबारहरू अत्यधिक मात्रामा हुन्छ। जस्तो 33 किलो सुन आयो, त्यो 33 किलो सुनको लागि त हामी कहाँ पैसा गएको छैन नि, पैसा कहाँबाट गयो भन्दा त्यो हुन्डीबाट पैसा गएको छ। अनि त्यसले हुन्डी चाहिँ एकदम विकृतिको रूपमा व्यापक मात्रामा आएको छ, र यो इन्फर्मल भनेको कालो धनको जुन खेल चाहिँ बढाएको छ, त्यसले गर्दा मुलुकलाई चाहिँ भविष्य नै चौपट पार्छ कि भोलि होइन, त्यसले त तपाईँको अर्थतन्त्रलाई त तहस नहस बनाइदिन सक्छ नि। अनि कमजोर वर्ग त धन डाउ कम हुने, किनभने उनको पैसाको भाव हुँदैन। अब तपाईँको अनि ठुल्ठुला पैसाले ती सानसाना पैसालाई थिच्दाखेरि तिनीहरू आत्तिने अवस्था पनि आउनु छ, त्यसले गर्दा यो ब्ल्याक जुन कालो धनको खेल छ, कालो धनको खेल रोक्नुपर्छ। र अनि हामी कहाँबाट विदेशमा पैसा यो पुँजी पलायन हुने रोग चाहिँ अब कुनै दिन त्यो मुलुकले तिनका पैसा पनि सिज गर्न सक्छ, त्यो मुलुकले राष्ट्रियकरण गर्न सक्छ, किनभने त्यहाँ पनि कुनै बेला स्रोत खोलाउनु पर्ने अवस्था आउला, कानुन बनाइदिएला, त्यतिखेर तिनको पैसा पनि त्यहाँको सरकारले राष्ट्रियकरण गर्न सक्छ। त्यो चाहिँ बुझ्नुपर्छ यहाँबाट पैसा लैजानेहरूले, जस्तो इन्डियामा धेरै राणाहरूले पैसा लगे, त्यसपछि वीर शमशेरदेखि लग्यो त्यो पैसा धेरै त इन्डियामा त सिज भयो नि बेला बखत चाहिँ राष्ट्रियकरण भयो त्यसले गर्दा तिनको पैसा पनि भोग गर्न पाएनन् होइन त्यो त्यो कारणले गर्दा देशैमा कसरी पैसालाई जोगाउने र त्यो पैसा सभा कसरी बनाउने सभा पैसालाई कसरी माहौल बनाउने र खराब पैसालाई कसरी कन्ट्रोल गर्ने खराब पैसा कन्ट्रोल गरेन भने फेरि मुलुकले जस्तोसुकै विकासको रूपले राम्रो चाहिँ गर्दैन फेरि
जस्तो हरिजी मैले यहाँनिर दुईवटा मात्रै प्रश्न राखेँ कार्यक्रमको अन्त्यमा छु म दुईवटा प्रश्न बडो गम्भीर प्रश्न राख्दैछु हामी भने पत्रकारिता कुरा गर्दैछु इभन तपाईँ म आज हामी एज अ गेस्टको रूपमा मैले तपाईँलाई भने पनि एउटा पात्र तपाईँ पनि हो जसले समाजलाई सुशिक्षित गर्ने र राज्य निर्माण र राष्ट्र निर्माणका लागि अहोरात रूपमा 24 hours 7 days तपाईँहरू काम गरि पनि रहनु भएको छ यो परिस्थितिमा पत्रकार भन्या दुश्मनै हो भन्ने जस्तो पनि व्यवहार गरिन्छ जस्तो केही दिन पहिले प्रदेशका चाहिँ सचिवज्यूबाट मुख्य सचिवबाट जुन किसिमको व्यवहार सूचना माग्ने अधिकार आम जनताको पनि हो र संविधानले दिएको अधिकार अनुसार राज्यको चौथो अङ्ग भनेर पत्रकारले बाहिर ल्याउने कुरा पत्रकारले कुनै पनि विषयमा बोल्यो पत्रकारले कुनै पनि विषयको इन्भेस्टिगेसन गर्यो या पत्रकारले चाहिँ कसैको नालीबेली नै खोजनीति गर्न थाल्यो भने आँखाको तारो या दुश्मन किन बन्छ हरिजी
त्यो शासकको खराब मनोवृत्तिको कारणले उसले मुलुकप्रति नै उसले लगानी गरे अथवा मुलुककै लागि काम गरे लुकाउनु पर्ने केही पनि छैन लुकाउने किन लुकाउँछ जब बदनियत हुन्छ तब लुकाउँछ सूचना जति कतिखेर लुकाइन्छ भने उसको त्यहाँ इन्ट्रेस्ट हुन्छ र त्यसबाट उसले धेरै लाभ खोजिरहेको हुन्छ त्यस्तो सूचना नजाओस् भन्छ र त्यो सूचना लुकाउँछ र अनि पत्रकारहरूले हामी दुश्मन होइन हामीले मुलुक भएका कुरा बाहिर ल्याइदिएर नागरिकलाई मत निर्माण गर्न सहयोग गर्ने होइन मत निर्माण गर्ने आम नागरिकले यो पात्र यस्तो भन्ने र अनि अर्को चाहिँ सूचना लुकाएपछिको अर्को एउटा खतरा हुन्छ ती जसले सूचना लुकाउँछ त्यसले के बुझ्नुपर्छ भने त्यो सूचना चाहिँ कतिपय बेला सामान्य सूचना पनि हुनसक्छ उसले दम्ब अथवा ऊ कुर्सीमा रहेपछि त्यसलाई एक किसिमको ऊ रोग चढ्छ नि म शक्तिशाली छु भन्ने रोग चढ्छ त्यो कारणले त्यो रोगमा चाहिँ उसले चाहिँ मैले चाहिँ लुकाउँदाखेरि मलाई फाइदा हुन्छ भनेर सोचे हुन्छ सामान्य सूचना तर त्यसले अन्तत गर्छ के भने ह्युमर जान्छ र ह्युमर गइसकेपछि त्यो पात्र नाङ्गिन जान्छ त त्यो वास्तविक सूचना दियो भने कम उसको क्षति हुन्छ सूचना लुकायो भने त्योभन्दा हजार गुणा चाहिँ बढी त्यसलाई क्षति गरिरहेको हुन्छ होइन त्यो कारणले गर्दा यो हाम्रा शासनमा गएकाहरूले सूचना बाहिर ल्याउँदा के खालको असर पर्छ नल्याउँदा के खालको असर पर्छ भन्ने कुरा थाहा नभएको पञ्चायत व्यवस्था त्यति छिटो ढल्नुमा पनि सूचना लुकाउनुको कारणले हो अब धेरैलाई लाग्दैन होला त अनि अहिले पनि अब जब सरकार यसो सूचना लिएर लुकाउँदै गएको छ सरकार छिटो किन बदनाम भइरहेको छ सूचना समयमा नदिएर बदनाम भइरहेको छ अनि यो सरकारमा रहेका पात्रहरूमा एक किसिमको मैले पञ्चायतका ठ्याक्कै पञ्चहरूकै अनुहार चाहिँ यिनीहरूको अनुहारमा देख्छु पञ्चहरू जसरी सूचना लुकाउँदै र नागरिकलाई केही होइन भन्थे अहिलेका शासक पनि त्यही मनोवृत्ति छ त्यसले गर्दा तिनीहरूप्रति हाम्रो छिटो अविश्वास चाहिँ सिर्जना भइरहेको छ हामी भने नागरिकको पनि होइन एज अ पत्रकारको मात्रै हामी नागरिकको पनि होइन नागरिकले किन अविश्वास बढी गर्छ भने सरकारले भित्रभित्र चाहिँ यो अँध्यारो कोठामा बसेर एकदम भयङ्कर ठुल्ठुलो काम गरिरहेको छ र बदमासी गरिरहेको छ भन्ने लागिरहेको छ होइन अब हामीले पत्रकारले अनि हामीले सूचना ल्याउन खोज्दा नि हामीलाई पनि त्यही भान पारिदियो होइन सूचना दिँदैन सूचना नदिएपछि त हुनसक्छ बदमासी नभए त दिइहाल्छ नि मैले बदमासी गरेको छ भने मन देखाउन मलाई के आपत्ति हुन्छ आपत्ति हुँदैन जब बदमासी हुन्छ उसले सूचना लुकाउँछ सूचना लुकाउँदा चाहिँ ती शासकले बुझ्नुपर्छ भोलि त्यसले अप्ठ्यारो पार्छ र अझ सरकार भनेको अब जो राजनीतिक दल छन् ती दल अहिले त तिका सबै यहाँका कर्मचारी त उसका औजार हो नि टुल्स हो नि त्यो उसले एउटा सुब्बा खड्दारले गरेको व्यवहार चाहिँ सरकारको प्रधानमन्त्री कहाँ गएर जोडिन्छ त्यसको राजनीतिक दल कहाँ गएर जोडिन्छ त्यो कारणले गर्दा कर्मचारी तन्त्रलाई सफा राख्नको लागि सत्तारूढ दलले नै बढी चाहिँ उसले चाहिँ
पारदर्शिता
काम गर्नुपर्छ गरेन भने सुब्बा खड्दाले गल्ती गरे पनि सरकारसँग जोडिन्छ किन आम मान्छेले त सामना गर्ने त सुब्बा खड्दारै हुने उसका लागि सरकार त्यही हो तर उसले खराबी गर्यो भने के भने जोड्ने त केपी ओलीलाई हो नि त्यो चाहिँ हामीले नबुझ्ने हाम्रो शैली छ
ओके अन्तिम प्रश्न कार्यक्रमको अन्त्यमा छु अबको टेक्नोलोजीको डेभलपमेन्ट यहाँले देख्नु भएको छ हात हातमा मोबाइल एप्सहरू छ यो परिस्थितिमा नेपालको मिडियाको भविष्य यहाँले के देखिरहनु भएको छ
अनि मिडिया रहन्छ कुनै न कुनै रूपमा भेरिफाइड सूचना आम मान्छेलाई चाहिन्छ तपाईँको त्यो एक व्यक्तिले दिने त्यो संस्थागत भएन व्यक्ति व्यक्तिको सूचना भयो होइन त्यो तपाईँको अब तर अब आम मान्छेलाई चाहिँ भेरिफाइड सूचना नै चाहिन्छ खोजिएर त्यहाँभित्रको सबै तथ्य ल्याइदिएर एनालिसिस गरेर र अनि आम मान्छेले बुझ्ने भाषामा चाहिने हुन्छ त्यसले गर्दाखेरि मिडियाको भविष्य रहन्छ त्यसको ऊ चाहिँ टेक्नोलोजीको कारणले गर्दा फरक हुँदै जान्छ अब कुनै बेला हाम्रो सिसा युगमा थियो होला अब त्यसपछि हामी ब्रो सिटमा गयौँ होइन अब अहिले गएर हामी अनलाइनमा पुगेका छौँ र यसको पनि चेन्ज हुँदै जान्छ तर सूचना चाहिन्छ नै सूचना बेगर चाहिँ चल्दैन र आम मान्छेले खोज्ने चाहिँ भेरिफाइड सूचना नै हो त्यसले गर्दा मिडिया रहन्छ तर यसको चाहिँ टेक्नोलोजीसँगै रूपहरू बदलिन सक्छ तर काम चाहिँ एउटै हुन्छ भन्ने हो पत्रकारहरूले लेख्ने नै हो जुनसुकै माध्यमले लेख्नै पर्यो सूचना खोज्नै पर्यो र त्यसमा चाहिँ हाम्रो भूमिका तलमाथि हुँदैन अझ यसलाई चाहिँ छिटो र विश्वसनीय कसरी बनाउने जसरी फेक न्युजको एक किसिमको बाढी आएको छ त्यो चाहिँ एउटा खतरा हो त्यो फेक न्युजबाट हामीले भेरिफाइड सूचनाहरू चाहिँ लग्ने त्यतातिर चाहिँ हामीले हाम्रो पत्रकारितालाई चाहिँ मोड्नुपर्छ र टेक्नोलोजीले हामीलाई झन् हामीलाई पनि विकसित हुन र छिटो अगाडि बढ्नलाई काम लाग्छ र छिटो सूचना दिनलाई पनि हामीले भूमिका खेल्न सक्छौँ।
यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो। अन्नपूर्णको प्रादेशिक कार्यालयको आज उद्घाटन रहेको छ। यहाँहरूलाई पुनः पनि शुभकामना र हार्दिक बधाई दिँदै समय दिनुभयो, स्टुडियोमा आइदिनुभयो हरिसर, यहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
मलाई पनि बोल्ने अवसर दिनु, यसको लागि धन्यवाद।
हस्, थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बसमा हामीसँग अतिथि रूपमा हुनुहुन्थ्यो अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, विगत 3 दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउनुभएका अत्यन्तै अनुभवी र बौद्धिक व्यक्तित्व आज हामीसँग हुनुहुन्थ्यो, हरिबहादुर थापा हुनुहुन्थ्यो। उहाँसँग हामीले कुराकानी गऱ्यौँ, कुराकानी सुनिदिनु भयो। यहाँहरू सबैलाई म धन्यवाद दिन्छु र आजको यो तातो बसबाट म पनि बिदा माग्छु। हवस्, नमस्कार।
मलाई त प्लेनको टिकट चाहिएको थियो।